आज र भोलिको सभाहरूमा चाहिँ एउटा विषयबाट चाहिँ बाँड्न चाहिरहेको छु। त्यो चाहिँ कसरी म एउटा विश्वासयोग्य मण्डली सदस्य बन्न सक्छु, विषय चाहिँ त्यो छ, कसरी म विश्वासयोग्य मण्डली सदस्य बन्न सक्छु। अनि त्यस विषयमा म पुरै छिर्नु अगाडि चाहिँ तीनवटा खण्डहरूबाट चाहिँ म बाँड्न चाहन्छु। अनि पहिलो खण्ड चाहिँ हो मत्ती 16 13 18। अनि त्यसैले मत्ती 16 13 18 पल्टाउनु होला मसँग। अनि साथै तपाईँले पल्टाउँदै गर्नुहुँदा एउटा 12 पन्नाको जस्तो छ यो, यो एउटा महत्त्वपूर्ण लेख हाम्रो प्रज्वल भाइले अनुवाद गर्नुभएको थियो, देवी दाईले लेख्नुभएको। यो चाहिँ तपाईँहरूलाई जानकारी दिन चाहनुहुन्छ, कोही चाहनुहुन्छ भने चाहिँ मसँग 1 दर्जन कपी जति छ, अनि एउटाको 10 रुपियाँ यो कागज र मसीको। विषय चाहिँ एकदम जान्नुपर्ने विषय, धेरैलाई अलमल विषय छ विशेष नेपालमा, यो चाहिँ आयुर्वेदिक औषधिको बारेमा। अनि यसको शीर्षक छ आयुर्वेदिक औषधिदेखि सावधान। त्यो शीर्षक सुन्ने बित्तिकै तपाईँले चाहिँ यसले तपाईँलाई कतातिर लानु खोज्दै थाहा जान्नुहुन्छ, यो महत्त्वपूर्ण छ है। हामीले सबै कुरा जान्नुपर्छ भनेको छ। अनि एक समय म पनि अलमलमा परेको थिएँ यस विषयमा, अनि मलाई धेरै मद्दत मिलेको छ। आयुर्वेदिक औषधिदेखि सावधान भनेछ, अनि यो चाहिँ तपाईँले लानु होला, पढ्नु होला, राम्रोसँग बुझ्नु होला। आयुर्वेदिक औषधि भने के हो, यसको इतिहास के हो, कहाँबाट आयो, अनि बाइबल विश्वासीले चाहिँ यो प्रयोग गर्दा हुन्छ कि हुँदैन, हामी प्रचारकहरूको कामै के हो भने ठिक र बेठिक छुट्याएर, रसल र खराब छुट्याउन, पवित्र र अपवित्र छुट्याएर विश्वासीहरूलाई सिकाउनु पर्छ परमेश्वरको वचनबाट। अनि जुन कुराले चाहिँ विश्वासीहरूलाई धेरै असर परिरहेको हुन्छ ती कुराहरू झन् हामीले बोल्नै पर्छ, अनि त्यसैले यो लेखले चाहिँ तपाईँलाई मद्दत हुनेछ। अब तर मेरो विषय चाहिँ छ कसरी म एउटा विश्वासयोग्य र फलदायी मण्डली सदस्य बन्न सक्छु, त्यो एकदम महत्त्वपूर्ण विषय छ। तर पहिला चाहिँ मत्ती 16:13-18 हामी पढ्नेछौँ। मत्ती 16:13-18, जब येशु सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्दछन्, मानिसका पुत्र चाहिँ को हुँ? अनि तिनीहरूले भने, तपाईँलाई कसैले बत्तिस्मा दिने योहन्ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्य वक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छौ, म को हुँ? अनि सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ। अनि येशूले जवाब दिएर उनलाई भन्नुभयो, योनाका छोरा सिमोन, तिमी धन्य हो, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैनन्। यो खण्डमा चाहिँ हामी सबभन्दा पहिलो कुरा के देख्छौँ भने, त्यहाँ एकजना व्यक्ति हुनुहुन्छ जसलाई चाहिँ ठिकसँग चिन्नै पर्छ, अनि त्यो व्यक्ति चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। दुई पटक यहाँ प्रश्न प्रभु येशूले गर्नुहुन्छ, म मानिसको पुत्र को हुँ भनेर भन्छन् मानिसहरूले। प्रभु येशूले चेलाहरूलाई सिधै सोध्नुहुन्छ, अनि तिमीहरू चाहिँ म को हुँ भनी भन्छ। इजरायलका मानिसहरूको फैसला के छ, म को हुँ? किनभने बत्तिस्मा दिने योहन्नाले पहिला 6 महिना प्रचार गरेर हिँडेको थियो इजरायलमा, अनि प्रभु येशू आफैले चाहिँ त्यसपछि बस्ती बस्ती शहर शहर गाउँ गाउँमा उहाँले प्रचार गर्दै सिकाउँदै हिँड्नु भयो. अनि प्रभु येशूले मानव भन्नुहुन्छ, अनि मैले तिमीहरूलाई, तिमी बाह्रजनाहरूलाई चाहिँ प्रेरितहरूलाई चिन्ह चमत्कारहरू गर्ने अधिकार सहित तिमीहरूलाई चाहिँ प्रचार गर्दै पनि पठाए. अनि अब यो ठाउँमा आइपुग्दाखेरि चाहिँ, यो खण्डमा पढ्दाखेरि चाहिँ लगभग 3 वर्ष भइसक्यो. बप्तिस्मा दिने हुनाले प्रचार गरेको समयदेखि अब लगभग 3 वर्ष पूरा भइसक्यो. अर्थात् प्रभु येशूले प्रचार गर्दै आउनु भएको चाहिँ 2.5 वर्ष भइसक्यो. अनि अब क्रुसमा उहाँ मर्नुहुने घटना चाहिँ लगभग 1 वर्ष, 1 वर्ष पनि पर, 1 वर्ष पनि त्यति टाढा छैन, लगभग 1 वर्ष बाँकी छ. अनि त्यसैले यति समयको प्रचार हुँदाखेरि चाहिँ फैसला के छ त, मानिसहरूले के भन्दछन्, म को हुँ? उहाँको प्रश्न नै यही छ. अनि तिमीहरू चाहिँ म को हुँ भन्छ, तिमीहरू मसँग 2.5 वर्षसम्म हिँडिसक्यो. अब यो त्यसैले एकदम महत्वपूर्ण, सबभन्दा महत्वपूर्ण प्रश्न हो, येशु ख्रिस्ट को हुनुहुन्छ? अनि त्यसैले तपाईँहरू जो जो त्यहाँ हुनुहुन्छ, साना बाबु नानीहरू समेत, तपाईँको जवाफ चाहिँ के हुन्छ त, येशु ख्रिस्ट को हुनुहुन्छ भन्दाखेरि तपाईँको जवाफ के हुनेछ? येशु ख्रिस्ट साँच्चै नै है खालि मैले यो जवाफ दियो भने चाहिँ ठिक मान्नुहुन्छ होला है? कतिले चाहिँ त्यसरी जवाफ दिन्छन् के, हामीले जब सोध्छौँ यो जवाफ दियो भने चाहिँ ठिक हुन्छ होला, होइन मैले त्यस्तो खालको तरिकाले सोचेको होइन, तपाईँले वास्तवमै के विश्वास गर्नुहुन्छ, येशु ख्रिस्ट को हुनुहुन्छ? सबै प्रचार कार्य र सिकाउने कार्यको उद्देश्य के हो, त्यसको उद्देश्य नै एउटै हो, येशु ख्रिस्टलाई चिनाउनु. अघि भजनमा गाएको थियौँ, सर्वोत्तम कुरा यही हो उहाँलाई चिन्नु भनेर. सारा प्रचार किन गरिन्छ, येशु ख्रिस्टलाई चिनाउन. साँचो प्रचारको उद्देश्य नै त्यही हो, उहाँ को हुनुहुन्छ, किन यस्तो प्रचार गर्नु पर्यो, किनभने उहाँलाई ठिकसँग चिन्नु चाहिँ आशिषित हुनु हो. पत्रुसलाई त्यही भन्नुभयो, तिमी धन्य हो पत्रुस, तिमीले मलाई ठिकसँग चिन्यो. उहाँलाई नचिन्नु चाहिँ श्रापित हुनु हो, उहाँलाई चिन्नु चाहिँ जीवन हो, उहाँलाई नचिन्नु चाहिँ अनन्त मृत्यु हो. त्यसैले म सोध्न चाहन्छु आज, म भर्खरै सुरु गर्दैछु, यहाँ अरूहरू आइपुग्नु भयो, प्रभुलाई धन्यवाद होस्, अलिअलि ढिलो भयो तर आइपुग्नु भयो. मेरो प्रश्न के हो भने, के तपाईँसँग अनि बाबु नानीहरू के तिमीसँग अनन्त जीवन छ कि छैन? होइन गोविन्द, कति भयो तिमी आउँदै सुनेको, धेरै खुसी लाग्छ तिमीलाई, लगातार देखिरहेको छु, तर तिमीसँग अब अनन्त जीवन छ कि छैन? के अथवा के तपाईँ अझ पनि मृत्युमै हुनुहुन्छ, यत्रो प्रचार सुनेर, यत्रो वर्षसम्म सुनेर, प्रभु येशूले त्यही सुन्दै हुनुहुन्छ, 2.5 वर्ष भयो मैले प्रचार गरेको, बत्तिसमा दिने योहन्नाले प्रचार गरेको 3 वर्ष भइसक्यो, तिमीहरू आश्चर्य कर्महरू गर्दै ठाउँ ठाउँमा गर्दै प्रचार गर्यो, मान्छेहरूले को भन्छन् म, अनि खाल खालको जवाब थियो. कतिले चाहिँ उहाँलाई, धेरै जसोले चाहिँ उहाँलाई चाहिँ एउटा मान्छे मात्र सोचिरहेको थियो, एउटा मान्छे मात्रै. तपाईँ चाहिँ के भन्नुहुन्छ, पहिलो कुरा यो खण्डमा देख्ने. दोस्रो कुरा यो खण्डबाट के सिक्छौँ भने, कि ख्रिस्टलाई ठिकसँग जान्न चिन्न चाहिँ ईश्वरीय प्रकाश चाहिन्छ. ख्रिस्टलाई साँच्चै व्यक्तिगत रूपमा ठिकसँग जान्न स्वर्गले, परमेश्वरको ईश्वरीय प्रकाश नै हामीलाई दिनुपर्छ. परमेश्वरले नै प्रकट नगरिकन मान्छेले येशु ख्रिस्टलाई ठिकसँग जान्न सक्दैन, असम्भव छ. केवल मानवीय तर्कहरू हामीले प्रचार गर्यो भने, केवल मानवीय तरिकाले हामीले अरूलाई चाहिँ ख्रिस्टको बारेमा बताउन खोज्यौँ भने, केवल हामी मानवीय तरिका उपाय प्रयास गरे भने त्यसमा कुनै पनि सामर्थ्य शक्ति छैन। मैले एक समय धेरै यसरी चाहिँ धेरैलाई प्रचार गर्न खोजे। म प्रभु येशूमा नयाँ थिएँ त्यो बेलामा, म अमेरिकामा कलेजमा थिएँ। हरेक दिन म त्यहाँ चाहिँ प्रचार गर्न खोज्थेँ है, खाने बेलामा थियो, त्यो बेलामा त अब क्लासमा त गर्न पाइँदैन, सिक्नु पर्यो, ध्यान दिनु पर्यो प्रोफेसरलाई। तर खाने बेलामा बसेपछि म सुरु गर्ने है, अनि त्यहाँ चर्का चर्की विवादहरू पनि हुन्थ्यो, म त रिसाउँथेँ मान्छेहरू ती व्यक्तिहरू। तर मैले चाहिँ येशू ख्रीष्ट तर प्रभुमा आउँदैन थिएँ। अनि यसो हुँदै गयो है, यो चाहिँ मेरो धेरै तर्क, मेरो आफ्नै धेरै दिमागी तर्कहरू प्रयोग गर्न खोजिरहेको थिएँ। मैले प्रार्थना गरिरहेको थिएन, म चाहिँ प्रभुसँग बिन्ती गरिरहेको थिएन, म पवित्र आत्मामा भर परिरहेको थिएन। मेरो आफ्नै दिमाग र तर्कहरू, अनि मसँग थुप्रै थियो, मैले किताबहरू थुप्रै पढिसकेको थिएँ त्यो बेलासम्म, तर एउटैले गरी आत्मा बाँचेन। त्यसले हुँदैन, ख्रीष्टलाई एउटा व्यक्तिले साँच्चै गरी चिन्नलाई चाहिँ त्यहाँ परमेश्वरको वचन, परमेश्वरको सामर्थ्यमा र विशुद्ध शिक्षा प्रचार हुनुपर्छ। अनि हामी प्रार्थना गर्नुपर्छ कि परमेश्वरको सामर्थ्य त्यो प्रचारमा होस् भनेर, अनि तब त्यहाँ चाहिँ मानिसहरू ख्रीष्टमा आउन सक्छ। परमेश्वर स्वर्गमा हुनुहुने परमेश्वर पिता स्वयंले नै एउटा हृदयलाई देखाइदिनुपर्छ येशु साँच्चैको हुनुहुन्छ। किन प्रश्न उठ्छ? प्रभु येशूले त्यही भन्नु, धन्य हो पत्रुस, तिमीलाई रगत र मासुले यो कुरा प्रकट गरेको होइन म को हुँ भनेर, तर स्वर्गमा हुनुहुने पिताले प्रकट गर्नुभयो। किन यस्तो ईश्वरीय प्रकाश नै चाहियो? कारण किनभने सुन्नुहोस्, येशु ख्रीष्ट परमेश्वर हुनुभएकोले एउटा मामुली मान्छेलाई जान्न एउटा मान्छेले सक्छ, एउटा मान्छेलाई मान्छेले जान्न सक्छ है। आज तपाईँ कहाँ कहाँबाट आउनुभयो, मान्छेहरू भेट्नुभयो, तपाईँले मान्छेलाई जान्न सक्नुहुन्छ। तर येशूलाई चिन्न, उहाँ को हुनुहुन्छ र साँच्चै उहाँलाई जान्न चिन्न चाहिँ परमेश्वरले प्रकट गरिदिनुपर्छ। यसको माने चाहिँ यसबाट के बुझिन्छ भने, येशू एउटा मामुले मान्छे मात्र हुनुहुन्न, उहाँ परमेश्वर हुनुहुन्छ। त्यसैले प्रभु येशूले भन्नुभयो, धन्य तिमी पत्रुस, मासु र रगतले तिमीलाई चाहिँ मलाई चिनाएको होइन, तर स्वर्गमा हुनुहुने पिताले चिनाउनु भयो। तेस्रो कुरा, त्यसले ईश्वरीय प्रकाश चाहिन्छ येशू ख्रीष्टलाई सही साँच्चै चिन्न। तेस्रो कुरा चाहिँ के भने, यहाँ यो खण्डबाट सिक्छौँ कि परमेश्वर चाहिँ त्रि एक हुनुहुन्छ। त्यहाँ परमेश्वर पिता हुनुहुन्छ, प्रभु येशूले भन्नुभयो स्वर्गमा हुनुहुने पिता, अनि त्यहाँ पुत्र हुनुहुन्छ स्वयं प्रभु येशू। अनि पत्रुसले भन्दैछ, तपाईँ चाहिँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भन्दैछ। त्यसैले त्यहाँ पिता हुनुहुन्छ, पुत्र हुनुहुन्छ। अब यो खण्डमा पवित्र आत्मा त्यो तेस्रो व्यक्ति चाहिँ उल्लेख हुनुहुन्न, तर बाइबलको अन्य खण्डहरूबाट हामीलाई राम्ररी थाहा छ। अनि वास्तवमा यो पनि थाहा छ कि पिताले वास्तवमा येशूलाई प्रकट गर्नुहुने चाहिँ पवित्र आत्माद्वारा हो, पवित्र आत्माद्वारा हो, पवित्र आत्माको वचनद्वारा, अनि उहाँले चाहिँ हृदयलाई घायल पारेर। त्यसैले तीनजना व्यक्तिहरू मिलेर एउटै परमेश्वर हुनुहुन्छ, तर बुझ्नु पर्यो तीनजना व्यक्ति नै हो। धेरै जसो क्रिश्चियन भन्नेहरूले यो सही बुझेको छैन, कति चर्च जानेहरूले चाहिँ कसरी बुझ्छन् भने, एउटै परमेश्वर पिता पुत्र पवित्र आत्मा हो त्यो साँचो शिक्षा भन्छन् है। तर उनीहरूलाई सोध्यो भने के हो त्यो भनेको, भने उनीहरूले भन्छन् अब एउटै परमेश्वर कहिले पिता भएर हामीसँग कुरा गर्नुहुन्छ, तर कहिले पुत्र भएर कुरा गर्नुहुन्छ, अनि कहिले पवित्र आत्मा भएर चाहिँ उहाँले गर्नुहुन्छ। जस्तो कि एउटा मान्छे चाहिँ उसको घरमा छोरा छ, त्यसैले ऊ बुवा पनि हो, तर उसको बुवा पनि छ त्यसैले ऊ छोरा पनि हो, अनि त्यस्तै हो भन्छ उनीहरूले। त्यस्तो होइन, त्यो चाहिँ झुटो शिक्षा हो, त्रिएक बारेमा एकदम झुटो शिक्षा हो त्यो। वास्तवमा तिनजना व्यक्ति नै हुनुहुन्छ, छुट्टै छुट्टै व्यक्तिहरू, तर एउटै परमेश्वर, तिनजना परमेश्वर होइन। अनि त्यसैले नयाँ नियमहरू पढ्नुहोस्, त्यसरी पाउनुहुन्छ तपाईँ है। हामी जब पितासँग कुरा गर्दैछौँ, हामी पुत्रसँग कुरा गरिरह होइन, हामी पुत्रद्वारा कुरा गर्छौँ। उहाँ त्यहाँ बाटो हुनुहुन्छ, त्यो रहस्य त हामी बुझ्दैनौँ, तर हामीलाई जे भन्नुभएको छ त्यसरी नै हामीले जब गर्छौँ, ठिक आदर उहाँलाई पुग्छ। नभए हामी हाम्रो विचारलाई जबरजस्ती गर्न खोजिरहन्छ, अनि परमेश्वर त्यो हुनु न हाम्रो सोचाइ जस्तो, उहाँले जे भन्नुभएको छ वचन अनुसार त्यसरी नै हामीले चाहिँ उहाँलाई व्यवहार गर्नुपर्छ। त्यसैले हामीले परमेश्वरलाई सही आदर गर्नलाई हामीले तिनैलाई आदर गर्नुपर्छ, पितालाई अनि पुत्रलाई अनि पवित्र आत्मालाई। होसियार हुनुहोस्, सबै झुटो शिक्षकहरू शिक्षाहरूले चाहिँ त्रिएकतालाई अनुइन्कार गर्छ, अनि कुनै कुनै झुटो शिक्षाले त्रिएकलाई मान्छन् तैपनि उनीहरूको चाहिँ मान्य बाइबलले हुँदैन, समस्या त्यो छ। अब चौथो कुरा, यो खण्डबाट केही पनि सिक्छ भने, जब एउटा व्यक्तिले येशु ख्रीष्टलाई ठिकसँग चिन्छ, त्यो अनि त्यो व्यक्ति चाहिँ परमेश्वरको चट्टानमाथि बसालिन्छ, तब मात्रै है। ख्रीष्टलाई ठिकसँग चिन्नु भनेको चाहिँ परमेश्वरको चट्टानमाथि बसालिनु हो, किनभने यहाँ मत्ती 16:18 उहाँले भन्नुभएको छ, यो चट्टानमाथि, यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु। प्रभु येशूले त्यो भन्नुभयो, म यस चट्टानमाथि म आफ्नो के बनाउनेछु, मण्डली के गर्नेछु, बनाउनेछु, एउटा निर्माण कार्य। अनि हाम्रो विशेष चाहिँ अनि अब के अरे अरू क्लासहरूमा चाहिँ यो परिचयात्मक खण्डहरू अध्ययन गरेपछि के गर्दैछ भने, कसरी म एउटा विश्वासी भएर एउटा विश्वासयोग्य मण्डली सदस्य बन्ने, त्यो विषयमा सिकाउँदैछु मैले। अनि यो चाहिँ केही परिचयात्मक गुणहरू, कसरी एउटा फलदायी मण्डली सदस्य बन्ने, एकदम महत्त्वपूर्ण विषय छ। परमेश्वरले अहिले मण्डली भन्ने काम गर्दै हुनुहुन्छ, म आफ्नो मण्डली बनाउनेछु भनेर मण्डली भन्ने निर्माण गर्दै हुनुहुन्छ है। अनि म चाहिँ बुझ्न चाहन्छु, त्यस भए म यो मण्डलीको एउटा अङ्ग भाग विश्वासी कसरी हुनु। तर अब यो खण्डलाई चाहिँ अहिले पहिला हेरौँ, प्रभु येशूले भन्नुभयो, यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु। प्रश्न उठ्छ, यस चट्टान भनेको के हो, कुन चट्टान? यस चट्टान भन्नु चाहिँ कुन चट्टान? धेरैलाई आउनुहोस् फेरि यस विषयमा यो खण्डमा चाहिँ, किनभने रोमन क्याथोलिक चर्च जसमा चाहिँ करोडौं सदस्यहरू छन् झुटो चर्च, उनीहरूले भन्छ पत्रुस चाहिँ त्यो चट्टान हो भन्छ। यस चट्टान भनेको पत्रुस नै हो, हामी चाहिँ पत्रुस भन्ने चट्टानमाथि बसालिएका छौँ भन्छ उनीहरू। अनि 2 वर्ष अगाडि हामी रोम गएका थियौँ, अनि रोममा चाहिँ त्यहाँ त्यो क्याथोलिक ऊभित्र गएका थियौँ, भ्याटिकनको सेन्ट पिटर भन्छ, अनि त्यहाँभित्र गएको पत्रुसको त्यहाँ एउटा शालिक बनाएको रहेछ, अनि सबै क्याथोलिक उनीहरूलाई क्रिस्चियन भन्छ, तर उनीहरूले के गर्थे थिए, उनीहरू चाहिँ त्यो पत्रुसको शालिकको खुट्टालाई छुँदै थियो, पत्रुसलाई दुई त्यहाँ माथि राखेको थियो, एउटा आसनमा बसिरहेको थियो, अनि खुट्टालाई छुँदै थियो, खुट्टालाई छुँदै जान्थ्यो, खुट्टालाई छुँदै जान्थ्यो है। अनि त्यो खुट्टा त्यो त्यो सङ्गमरमरले बनेको थियो त्यो शालिक चाहिँ, अनि त्यो खुट्टालाई अब वर्षौँदेखि छुँदा 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 त त्यो त खिँदै खिँदै गएछ पत्रुसको खुट्टा त, अनि त्यो फोटो छ मसँग है, अनि खिँदै खिँदै त्यो त अब औँला खै कतिवटा बाँकी छ कुनै है, ढोगिरहेछन् उनीहरू, एउटा मूर्ति पूजक हो क्याथोलिकहरू भनेको। अनि उनीहरूले भन्छ यस चट्टान भनेको पत्रुसमाथि चाहिँ क्याथोलिक मण्डली, तर खास कसरी बुझ्ने हामी है? 18:18 हेर्दाखेरि त तिमी पत्रुस हो, यस चट्टान भनेको पत्रुस नै हो कि जस्तो पनि लाग्न सक्छ। फेरि शब्दको खेल पनि छ यहाँ, पत्रुस भन्ने शब्द ग्रिक भाषामा र चट्टान भन्ने शब्द चाहिँ उस्तै उस्तै सुनिन्छ, अलि फरक छ तर उस्तै सुनिन्छ, तर वास्तवमा हामीले अर्थ कसरी बुझ्ने? तपाईँहरू बाइबल पढ्नुहुन्छ, अनि बाइबल पढ्नुहुन्छ भने अर्थ बुझ्नु पर्छ. नबुझ्ने गरिकन हामी बाइबल पढ्छौँ र कहिले पनि अर्थ बुझ्न सक्ने हामीलाई तरिकै थाहा छैन भने हामी चाहिँ बुद्धिस्ट भन्दा र हिन्दू भन्दा फरक भएन, जसले चाहिँ आफ्नो शास्त्रहरू भट्याउँछन् है, बाइबल पढ्नुपर्छ मेरो शास्त्र हो भनेर अनि पढिरहेका छन्, त्यस्तो अन्धविश्वास त हाम्रो हुनु हुँदैन. हामीले अर्थ बुझ्नुपर्छ अनि अर्थ बुझ्न वास्तवमा हरेक साँचो विश्वासीलाई गाह्रो छैन. नम्बर एक, उसँग पवित्र आत्मा हुनुहुन्छ. नम्बर दुई, बाइबल बुझ्नलाई चाहिँ हामीले चाहिँ जे माथिदेखि तल लेखेको छ त्यो सन्दर्भलाई हेऱ्यो भने त्यो अर्थ त्यहीँबाट खुल्छ. अनि कहिलेकाहीँ शब्द हामीले बुझ्दैनौँ हो, त्यो बेलामा त हामीलाई केही सहायक पुस्तक चाहिन्छ है, किनभने यो पुरानो पुस्तक हो अनि सुरुमा ग्रिक भाषामा लेखेको थियो, अनुवाद गरेर नेपालीमा छ, राम्रो अनुवाद छ, तर हामीले चाहिँ जति शब्द चाहिँ यो खण्डलाई अध्ययन गर्नुपर्छ. यो खण्ड अध्ययन गर्दाखेरि चाहिँ हामीले त्यसको सन्दर्भ देख्छौँ. त्यसैले अर्थ हामीले बुझ्नलाई चाहिँ त्यो सन्दर्भ माथिदेखि अध्ययन गर्ने हो. अनि सन्दर्भ के हो? तेह्रदेखि सत्र पद हो. अठार पद बुझ्नलाई तेह्रदेखि सत्र पद चाहिँ राम्रैसँग अध्ययन गर्नु पर्यो है. अनि सन्दर्भ के छ? एउटा प्रश्न छ, त्यो प्रश्न के हो? येशु को हुनुहुन्छ. प्रश्न त्यही हो. हरेक पद हेर्नुहोस्, येशु को हुनुहुन्छ, तिमीहरू के भन्छ, मान्छेहरू को भन्छन्, अनि पत्रुस तिमी, अनि पत्रुसले जवाफ दिन्छ नि, त्यो जवाफ कस्तो छ? प्रभु येशुले प्रतिक्रिया देखाउनुहुन्छ, तिमीले ठिक जवाफ दियो, धन्य हो तिमी. अनि त्यति भनिसकेपछि अठार पद आउँछ. अनि त्यसैले जुन जवाफ सत्र पदमा पत्रुसले दिन्छ, हेर्नुहोस् त, के अरे माफ गर्नु, सोह्र पदमा, अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ. प्रश्न 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 जवाफ आउँछ. त्यो जवाफलाई प्रभु येशुले एकदम ठिक जवाफ भन्नुहुन्छ सत्र पदमा. अनि येशुले जवाफ दिएर उनलाई भन्नुभयो, योनाको छोरा सिमोन, तिमी धन्य हो, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरो पिताले जो स्वर्गमा हुनुहुन्छ. अनि त्यसपछि अठार पद आउँछ, अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस हौ, प्रभु येशुले चाहिँ तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भन्दै हुनुहुन्छ. अनि प्रभु येशुले भन्नुहुन्छ तिमी चाहिँ पत्रुस हौ, अनि यस चट्टानमाथि, त्यसैले यस चट्टानमाथि भनेको माथिदेखिको सन्दर्भले बताइसकेको छ, येशु ख्रिस्ट को हुनुहुन्छ, उहाँ जो हुनुहुन्छ उहाँ नै चट्टान हुनुहुन्छ. अर्थात् त्यो जवाफ, येशु को हुनुहुन्छ भन्ने प्रश्नको जवाफ चाहिँ के हो? उहाँ ख्रिस्ट, जिउँदो परमेश्वरको पुत्र हुनुहुन्छ. त्यो जवाफ नै अथवा स्वीकार नै त्यो चट्टान हो जसमाथि चाहिँ मण्डली बनाइँदैछ. यो सत्यता नै यो चट्टान हो जसमाथि मण्डली निर्माण हुन्छ. ख्रिस्ट नै मण्डलीको जग हुनुहुन्छ. त्यसले चाहिँ जब एउटा व्यक्तिले सुन्छ 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 येशु ख्रिस्ट प्रचारिएको, के प्रचारिएको? उहाँ चाहिँ ख्रिस्ट हुनुहुन्छ, अर्थात् परमेश्वरले नियुक्त गर्नुभएको मुक्तिदाता राजा हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ जो मानिस बन्नुभयो. अनि यो प्रचार सुन्दै जान्छ, अनि सुसमाचार सुन्छ, ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो, भविष्य वक्ताहरूले लेखे बमोजिम, अनि उहाँ गाडिनु भयो अनि बौलेर उठ्नु भयो, त्यसैले मसीह उहाँ नै हो, ख्रिस्ट उहाँ नै हो भनेर सुन्छ. अनि जब उसले आफ्नो सारा हृदयले विश्वास गर्छ उहाँमाथि, तुरन्तै त्यो व्यक्ति चाहिँ यो चट्टानमाथि चाहिँ निर्माण हुन्छ. यसरी यो मण्डली निर्माण भइरहेछ, परमेश्वरको मण्डली. ख्रिस्ट के अरे मण्डली चाहिँ ख्रिस्टले निर्माण गर्दै हुनुहुन्छ, र यो निर्माण गर्ने कार्य चाहिँ एउटा एकदम मजबुत पक्का जगमाथि निर्माण हुँदैछ, जुन जग चाहिँ स्वयं येशु ख्रिस्ट हुनुहुन्छ. यहाँसम्म हामीले यदि मलाई पछ्याउनु भएको छ भने यो खण्ड यसबाट चाहिँ हामीले यसरी बुझ्छौँ कि मण्डली चाहिँ एउटा सिर्फ एउटा मानवीय समूह होइन. मण्डली भन्दा साथ सिर्फ एउटा मानवीय संस्था अथवा सङ्घ अथवा एउटा समूह होइन, यो चाहिँ जीवित परमेश्वर को पुत्र येशु ख्रिस्ट को आफ्नो निजी एउटा संरचना हो, जो चाहिँ आफैमाथि उहाँले निर्माण गर्दै हुनुहुन्छ, अथवा उहाँ जो हुनुहुन्छ त्यो सत्यतालाई विश्वास गर्नेहरूलाई चाहिँ यसमा जोड्दै हुनुहुन्छ. त्यसैले एउटा महत्त्वपूर्ण प्रश्न चाहिँ के छ भने हरेक विश्वासीले तपाईँलाई अनि अथवा जो जो हुनुहुन्छ तपाईँले जब मण्डली भनेर सोच्नुहुन्छ तपाईँले कसरी हेर्नुहुन्छ, मण्डलीलाई कसरी देख्नुहुन्छ, कसरी तपाईँको दृष्टिकोण के छ? परमेश्वरको दृष्टिकोण त यहाँ हेर्दैछ अनि अझ अरू हेर्नेछ. पाँचौँ कुरा यो खण्डबाट के सिक्छौँ भने मत्ती 16:13-18 खण्डमा पाँचौँ कुरा चाहिँ के हो भने नरकका ढोकाहरू मण्डलीमाथि विजयी हुने छैन. ठ्याक्कै त्यही भनेछ प्रभु येशूले भन्नुभयो, अनि म यस सत्तामाथि म आफ्नो मण्डली बनाउने छु अनि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैन. अब सुन्नुहोस् यो बुझ्नलाई, आदमको समयदेखि यता है पहिलो मानिस आदमको समयदेखि प्रत्येक व्यक्ति चाहिँ मर्यो, शरीरमा मर्यो, अनि शरीरमा मरेपछि उसको शरीर त अब माटोमा गयो. प्रभुले त्यही भन्नुभएको थियो तिमी माटो हो, माटोमा फर्किजानेछौ. तर त्यो व्यक्ति चाहिँ कहाँ गयो भने एउटा ठाउँमा गयो जसलाई चाहिँ बाइबलमा अधोलोक भनेर अनुवाद गरिएको छ. अधोलोक त्यो शब्द तपाईँ एकचोटि हेर्न चाहनुहुन्छ अवश्य है, त्यसलाई आउँदा यहाँ राख्नुहोस् अनि भजन सङ्ग्रह 16 एकचोटि मसँग हेर्नुहोस्. भजन सङ्ग्रह 16 चाहिँ येशु ख्रिस्टको बौरी उठाएको भविष्यवाणी हो. अनि येशु ख्रिस्ट बौरी यो संसारमा आउनुभन्दा पनि 1000 अगाडि यो भविष्यवाणी गरिएको थियो. भजन सङ्ग्रह 16 अनि हामी 8 हेर्नेछौँ. भजन सङ्ग्रह 16:8 यहाँ चाहिँ दाउदले लेख्दैछन् आफ्नो बारेमा, तर लेख्दै गर्दा यो खण्ड चाहिँ भविष्यवाणीमा परिणत हुन्छ अनि दाउदको बारेमा नभइकन दाउदको पुत्र प्रभु येशूको बारेमा हुन जान्छ. भविष्यवाणीको चरित्र नै त्यो छ. दाउदले 16:8 मैले परमप्रभुलाई सधैँ आफ्नो सामु राखेको छु, उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, यसैले म डगमगाउने छैन. यसकारण मेरो हृदय आनन्दित छ र मेरो महिमा रमाउँछ, मेरो शरीरले पनि आशामा विश्राम लिनेछ. 10 अब यो त दाउदको बारेमा हुन सक्दैन, किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन. मेरो प्राणलाई कुन ठाउँमा छोड्नुहुने छैन भनेछ? अधोलोक. यो के भनेको हो अधोलोक? यो चाहिँ के अरे त्यो ठाउँ हो जहाँ चाहिँ मृतकहरूका आत्मा प्राण जान्छ, चाहे विश्वासी चाहे अविश्वासी, पहिला है विश्वासी अविश्वासी अधोलोक भन्ने ठाउँमा जान्थ्यो. अनि म अझ बताउँछु. अनि यहाँ के लेखेको छ भने तर मसीह अथवा ख्रिस्टको अनि त्यही बसिरहन्थ्यो, अधोलोकमा बसिरहन्थ्यो, एउटा दिन पर्खिरहन्थ्यो. त्यो कुन दिन भने बौरी उठाएको दिन, बौरी उठाए नभएसम्म त्यहाँ बसिरहन्थ्यो. अनि किनभने अनि हेर्दै जाउँ, तर यहाँ लेखेको छ कि मसीह अथवा जसको भविष्यवाणी यहाँ लेखेको छ प्रभु येशूको प्राण चाहिँ अधोलोकमा छोडिने छैन, अर्थात् उहाँ त निस्केर आउनुहुनेछ. उहाँको बौरी उठाएको भविष्यवाणी हो अनि यो भविष्यवाणीलाई चाहिँ प्रेरित 2 पत्रुसले प्रचार गर्दाखेरि प्रभु येशूको बौरी उठाए त्यही भविष्यवाणी हो भनेर यो खण्डलाई उद्धृत गरेको छ. अझ पढौ, यहाँ पढ्दै जान्छ. किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन, न त तपाईँले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ. यो त मसीहको शरीरको कुरा गरेको कि प्रभु येशूको शरीर उहाँलाई क्रुसमा टाँगेर मारे पनि सड्ने छैन. दाउदको शरीर त उहिले गाडेको थियो, त्यो उहिले सडेर गइसक्यो है, तर प्रभु येशूको बारेमा यो भविष्यवाणी गरिएको थियो। तर मेरो कुरा चाहिँ अहिले अधोलोक, अनि तपाईँले त्यसपछि हेर्नुभयो भने अब जीवनको कुरा छ, तपाईँले मलाई जीवनको बाटो देखाउनुहुन्छ। प्रभु येशूको पुनरुत्थानको विषयमा चाहिँ यो खण्ड चाहिँ भविष्यवाणी गरेको थियो, अनि भविष्यवाणी मुताबिक अथवा पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौरी रोप्नु भयो। त्यसैले आदमदेखि लिएर सबैजना है चाहिँ मरेपछि शरीर चाहिँ माटोमा, आत्मा प्राण चाहिँ अधोलोकमा जान्थ्यो, अनि त्यहाँ चाहिँ एउटा के अरे अस्थायी शरीर चाहिँ उनीहरूले पाउँथे भनेर बाइबलको खण्डहरूले देखाउँछ। किनभने प्रभु येशु आफैले लुका 16 अध्याय टिप्न सक्नुहुन्छ, थाहा छ यो घटना धेरै जसोलाई, 16 अध्यायको 19-26 प्रभु येशूले यो ठाउँ यो अधोलोकको चाहिँ झलक दिनुभएको छ। ग्रिक भाषामा चाहिँ यो अधोलोकलाई हेडिज भनेर चाहिँ लेखिएको छ, हेडिज है, अनि अहिलेलाई त्यति गर है, हिब्रू शब्द अहिले नथपाउ, खालि अलमल मात्र होला है। तर जुन चाहिँ मत्ती 16:18 छ नि नरक भनेर अनुवाद गरेको, त्यो चाहिँ हेडिज भन्ने शब्द हो, हेडिज भन्ने शब्द हो, त्यो चाहिँ त्यो दोस्रो मृत्यु अग्निकुण्ड होइन, त्यो यो चाहिँ अधोलोक हो जसलाई हेडिज भनिन्छ। अनि प्रभु येशूले के देखाउनु, त्यो लुका 16 बताउँदाखेरि तपाईँलाई याद छ अधोलोकमा चाहिँ त्यहाँ दुईटा ठाउँ रहेछ, एकापट्टि चाहिँ विश्वासीहरू बस्ने ठाउँ जसलाई चाहिँ अब्राहमको काख भनिएको छ, त्यसैले त्यो चाहिँ विश्रामको ठाउँ थियो, त्यहाँ कुनै पीडा थिएन, आराम थियो, विश्वासीहरूलाई आराम साथ बसिरहेको त्यहाँ देखाएको छ। अब्राहम छ, अनि त्यो गरिब लाजरसलाई पनि स्वर्गदूतहरूले बोकेर त्यहीँ लगेको छ, तर अविश्वासीहरू चाहिँ अर्को ठाउँमा छ। त्यसैले एक्चुली त्यहाँ पठाउन है लुकाश्वर, तपाईँ कतिजनालाई चाहिँ यो ठाउँ अलिक ताजा गराउँ, यो खण्ड लुका 16 म चाहिँ 19-26 पढिदिन्छु, यो सबै घटना नपढिकन 19-26। कुनै एउटा धनी मानिस थियो जसले बैजनी वस्त्र र मलमल पहिरन्थ्यो र दिनहुँ रवाफसित मोज मजा गर्थ्यो, होइन धनी मानिस चाहिँ एकातिर छ, 20 पद अनि लाजरस नामको घावै घाउ भएको कुनै एउटा माग्ने थियो जो उसैको ढोकामा राखिन्थ्यो, अनि त्यसले त्यस धनी मानिसको टेबलबाट खसेका टुक्रा टाक्रीहरूले तृप्त हुने इच्छा गर्दथ्यो, साथै कुकुरहरू पनि आएर त्यसका घाउ चाट्दथे। त्यसैले धनी मानिस छ र गरिब मानिस छ, धनी मानिस चाहिँ विश्वासी होइन, यो गरिब मानिस विश्वासी रहेछ। 22 पद अनि यस्तो भयो त्यो माग्ने मर्यो र स्वर्गदूतहरूद्वारा अब्राहमको काखमा पुर्याइयो भनेको छ, अब्राहमको काखमा पुर्याइयो, त्यो धनी मानिस पनि मर्यो र गाडियो। 23 पद अनि नरकमा, अब यो शब्द नरक भनेको चाहिँ हेडिज भन्ने शब्द हो, त्यो अधोलोक हो, अधोलोक हो, अधोलोक। अनि एकछिन यो ठाउँ कहाँ छ त, प्रभु येशूको मृत्यु भएपछि उहाँ अधोलोकमा जानुभएको थियो, उहाँ चाहिँ यो अब्राहमको काखको साइडमा जानुभएको थियो, विश्वासीहरूको धर्मीहरू जाने साइडमा, अनि प्रभु येशूले नै त्यो भन्नुभएको थियो कि 3 दिन 3 रात म कहाँ हुनेछु, म चाहिँ पृथ्वीको पेटमा हुनेछु, है पेट कहाँ हुन्छ, बीचमा हुन्छ होइन, त्यसैले यो पृथ्वीको पेटमा चाहिँ यो अधोलोक रहेछ, अहिले पनि छ त्यहाँ, अनि आदमदेखिको विश्वासीहरू सबै त्यहीँ गइरहेका थिए, प्रभु येशु पनि त्यहीँ जानुभयो, अरूहरू त त्यहीँ बसेको बसै हुन्थे तर प्रभु येशु चाहिँ निस्केर आउनुभयो। अनि वास्तवमा उहाँ निस्केर आउनुभएपछि उहाँ जब स्वर्ग उचालेर जानुभयो अरू बाँकीलाई पनि लिएर जानुभयो, अनि त्यो चाहिँ एफसी 4:9 छ, त्यहाँको कैदहरूलाई उहाँले कैद गरेर लानुभयो, है उहाँ पृथ्वीको मन्दिर जानुभयो अनि स्वर्गमाथि जानुभयो। अनि तर अहिले चाहिँ म फेरि दोहोऱ्याउँछु है, यो अधलो भन्ने ठाउँ माने दुईटा ठाउँ छ, अहिले चाहिँ दुईटा ठाउँ थियो भन्नु भयो, किनभने अहिले चाहिँ अब्राहमको काम भन्ने ठाउँमा कोही पनि छैन, प्रभु येशूको बौरी उठाएर स्वर्ग रोहन परे पछि त्यो ठाउँ रित्तो भएको छ, किनभने अहिले चाहिँ विश्वासीहरूको मृत्यु भएपछि अधोलोकमा जाँदैन। पुरानो नियमको समयमा अधोलोकमा जान्थे, तर प्रभु येशू आउनु भएर बौरी उठ्नु भएपछि चाहिँ अहिले मर्ने विश्वासीहरू जो जति प्रभुलाई चिनेर मरेका छन् है, मण्डली युगको सबै विश्वासीहरू चाहिँ उनीहरू कहिले पनि हेरिजमा जान्दैन, अधोलोकमा जान्दैन। तर अर्को साइडमा चाहिँ अविश्वासीहरू चाहिँ त्यही नै गइरहेको छ, अनि त्यहाँ चाहिँ के छ, यहाँ पढ्छौँ, यहाँ पढ्छौँ 23 पद, अनि नरकमा अथवा अधोलोकमा अथवा हेडिजमा भयानक पीडामा तड्पिँदै त्यसले आफ्ना आँखा उठायो र टाढामा अब्राहमलाई र उनको काखमा लाजलाई देख्यो त्यो बेला चाहिँ, अनि त्यसले चिच्याएर भन्यो, हे पिता अब्राहम, म माथि दया गर्नुहोस् अनि लाजसलाई पठाइदिनुहोस् र उसले आफ्नो औँलाको टुप्पो पानीमा चोपोस् र मेरो जिब्रो शीतल पारिदियोस् किनकि म यस ज्वालाभित्र तडपिरहेको छु। त्यसैले अविश्वासी जाने त्यो हेडिसको ठाउँ चाहिँ ज्वालामय ठाउँ रहेछ, पीडाको ठाउँ रहेछ, त्यहाँ पानी नपाइने रहेछ, तर उसले पर त्यो बेलामा चाहिँ विश्वासीहरूलाई पनि देख्न सक्दो रहेछ, देख्दो छ, अनि लाजलाई देख्यो, अब्राहमलाई देख्यो, चिन्यो पनि, भनेपछि एउटा अस्थायी शरीर त रहेछ है, आत्मा मात्र त होइन रहेछ, तर उनीहरूले अस्थायी शरीर बौरी उठाइ चाहिँ भएको छैन उनीहरूको। अनि यहाँ देख्छौ 26 पद, अनि यी कुराहरू बाहेक यहाँबाट पारि तिमीहरूका जान चाहनेहरू जान नसकुन् र त्यहाँबाट आउन चाहनेहरू पनि हामीका आउन नसकुन् भने हामीहरू र तिमीहरूको बीचमा एउटा ठुलो खाँद राखिएको छ। त्यसैले अधोलोकमा चाहिँ ठुलो खाँदले छुट्याउने दुईटा ठाउँ रहेछ त्यो बेलामा है, एउटा चाहिँ अब्राहमको काख जहाँ धर्मी जनहरू जान्थे, एउटा चाहिँ आगोको ज्वाला जहाँ चाहिँ अविश्वासीहरू छन् त्यहाँ अहिले पनि त्यही गइरहेको छ। अनि एक दिन चाहिँ त्यो विश्वास नगर्नेहरू त्यहाँबाट निकालिनेछ, बौरी उठाइनेछ, अनि एउटा सन्देहको लागि एउटा शरीर दिनेछ, अनि प्रभु येशूले उनीहरूलाई न्याय गर्नुहुनेछ र उनीहरू चाहिँ दोस्रो मृत्यु अग्निकुण्डमा त्यस बेला चाहिँ फ्याँकिनेछ। त्यसैले प्रकाश 20 मा तपाईँले पढ्नु भएको छ नि, अनि मृत्यु र नरकले भनेको छ, भनेको हेडिजले मरेकाहरूलाई दिइहाल्यो भनेको छ। त्यसैले हेडिजबाट यो अधोलोकबाट उनीहरू निस्किनेछन् र उनीहरूलाई चाहिँ सदाको लागि उनीहरू अनन्तको आगोमा फ्याँकिनेछन्। अनि यो पृथ्वीको काम सकियो है, अहिले चाहिँ त्यहाँ छ, तर हामी विश्वासीहरू आज हाम्रो मृत्यु भयो भने, प्रभु आउनुभन्दा अगाडि मृत्यु भयो भने हेडिजमा चाहिँ जाने छैन। त्यसैले प्रभुले मत्ती 16:18 के भन्नुभयो अब हामी बुझ्न सक्छौ, मत्ती 16:18 उहाँले भन्नुभयो कि मण्डली युगको विश्वासीहरूको बारेमा चाहिँ यसरी भन्नुभयो, र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैन। त्यसैले येशू ख्रीष्टको स्वर्गारोहण भएदेखि यता चाहिँ जो जो विश्वासीहरू शरीरमा मरे उनीहरू चाहिँ तुरुन्तै ख्रीष्ट कहाँ स्वर्गमा गएका छन्, हेडिजमा अथवा यो नरकका ढोकाहरूभित्र छिरेका छैन। अनि त्यसैले विश्वासीहरू अहिले चाहिँ सिधै स्वर्गमा प्रभु येशू कहाँ पुग्छन् भन्ने कुरा सिकाउने चाहिँ विभिन्न पदहरू छन्। दुईटा पद फिलिपी 1:23 प्रभु पावलले भन्छन्, म बिदा लिउँ र ख्रिस्टसँग रहँ, यो नै झन उत्तम हो। त्यसैले एउटा विश्वासी जनको मृत्यु हुने बित्तिकै ऊ चाहिँ ख्रिस्ट कहाँ जान्छ, ख्रिस्ट कहाँ हुनुहुन्छ, पिताको दाहिने हातमा। 2 कुरिन्थी 5:8 पनि त्यो सिकाउँछ, पावलले भन्छ, शरीरबाट शरीरमा उपस्थित हुन्जेल म प्रभुदेखि टाढा छु, तर शरीरबाट बिदा लिने बित्तिकै म प्रभुसँग हुन्छु भनेको छ। ठ्याक्कै त्यो शब्दमा अनुवाद त गरेको छैन, तर त्यही शिक्षा छ 2 कुरिन्थी 5:8। त्यसैले विश्वासीको शरीर चाहिँ माटोमा जान्छ, प्राण आत्मा चाहिँ प्रभुका जान्छ, एउटा अस्थायी शरीर पनि पाउँछ। तर यदि आज नै प्रभु येशू हामीलाई लिन आउनुभयो भने, अनि त्यो सम्भव छ है, आजै आउन सक्नुहुन्छ, प्रभुले त्यही भन्नुभएको छ, तयार भएर बस्छ, हेरमा चाँडै आउँदैछु, कुनै पनि बेला आउँदैछु, यसको माने एक्कासी आउनेछु, चाँडैको मतलब एक्कासी आउनेछु। अनि उहाँको लागि 2000 वर्ष धेरै लामो पनि होइन। यदि अहिले नै त्यो राप्चर घटना घट्यो भने हाम्रो शरीरधरि पनि चिहानमा जाँदैन, हेडिजमा त जाँदै जाँदैन, अधोलोकमा त जाँदै जाँदैन, हाम्रो प्राणात्मा शरीरधरि पनि चिहानमा पनि पुग्दैन, हामी चाहिँ बदली हुनेछौँ तुरुन्तै। त्यसैले तपाईँको यसको आशा छ कि छैन? छ है, मङ्गलजीले हल्लाउँदै हुन्छ, मेरो आशा छ यस्तो, तपाईँको निश्चयता छ कि छैन यस्तो? प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नेलाई त्यसरी भन्नुभएको छ है, म को हुँ, मलाई चिन्छौ है, मलाई व्यक्तिगत रूपमा चिनेछौ है। पत्रुसले भन्छ तपाईँ त जीवित परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ। प्रभुले तुरुन्तै भन्नुभयो, धन्य हो तिमी, तिमीलाई पिताले प्रकट गरिदिनु भयो, अनि म यो चट्टान जो म हुँ म माथि तिमीलाई राखेको छु, अनि नरकका ढोकाहरू भनेको यदि जदलोकमा त तिमी जाँदै जाँदैनौ, तिमी माथि चाहिँ कुनै पनि, अनि मृत्यु हाम्रो विश्वासीको लागि त्यसैले छ नि, मृत्यु भन्ने कुराको डर र त्यसको खिल र त्यसको त्यसको त्रास हटाइदिनु भएको छ मृत्यु हो, किनभने हाम्रो लागि मृत्यु भनेको चाहिँ सर्टै ढोकाबाट छिर्नु जस्तो हो है, मृत्यु भन्ने ढोकाबाट छिरेर हामी चाहिँ प्रभुका जानु जस्तो हो है, त्यही नै हो वास्तवमा, जस्तो मात्र पनि होइन वास्तवमै हो। दोस्रो खण्ड, अब पहिलो चाहिँ म 16 अलिकति बताउन चाहेको थिएँ, दोस्रो खण्ड चाहिँ प्रेरित 15 मसँग पठाउनुहोस् है। अनि म चाहिँ तपाईँहरूलाई मण्डली सदस्य कसरी म एउटा फलदायी सक्रिय विश्वासयोग्य प्रभुको स्यापासी पाउने मण्डली सदस्य बन्न सक्छु भनेर सिकाउन अगाडि चाहिँ मण्डलीको बारेमा अलिकति दृष्टिकोण चाहिँ ताजा बनाउन चाहिरहेको छ। अनि दोस्रो खण्ड चाहिँ प्रेरित 15:14-18 हो, प्रेरित 15:14-18। अनि यहाँ चाहिँ प्रेरित 15:14-18 यो यसको सन्दर्भ चाहिँ के छ भने, यरुसलममा प्रेरितहरूको सभा बसेको थियो र त्यहाँ चाहिँ प्रचारकहरू पनि थिए अनि यरुसलम मण्डलीका प्राचीनहरू पनि थिए, अनि त्यहाँ शिक्षा सम्बन्धी त्यहाँ विवाद उठेको थियो, अनि त्यसको निष्कर्षमा पुगेर चाहिँ यहाँ मण्डलीको पास्टर याकुबले चाहिँ यहाँ बोल्दैछन्। अनि यो याकुब भनेको चाहिँ प्रभु येशुकै भाइ हो, प्रभु येशुको दुईजना भाइको नाम चाहिँ भाइ उनीहरूले लेखेका छन् बाइबलको पत्रहरू, एउटा चाहिँ याकुबको पत्र र यहुदाको पत्र, प्रभु येशुको भाइहरू हुन् है, मरियमबाट जन्मेको र युसुफबाट जन्मेको। अनि अनि उनी याकुब चाहिँ 13 त्यो याकुब हो, किनभने प्रभु येशुको 12 प्रेरितहरू मध्येको याकुब, उसको त टाउको चाहिँ 11 काटिसक्यो हो कि 12 हो, त्यसैले ऊ बौरी उठाए त होइन यहाँ है, यो चाहिँ प्रभु येशुको भाइ हो है याकुब, जसले याकुबको पत्र लेखे। त्यसैले सुन्नुहोस् है, ऊ चाहिँ मुख्य अगुवाको रूपमा चाहिँ ऊ थियो, ऊ प्रेरित होइन तर मुख्य अगुवाको रूपमा उसलाई दिएको थियो। अनि इतिहासमा बताएको छ कि उनी एकदम प्रार्थना गर्ने व्यक्ति थिए है, अनि धर्मी याकुब भन्ने थियो उसको, एकदम धर्मी जीवन थियो, पवित्र जीवन जिउँथे। अनि यहाँ 13 उसले भन्छ, अनि उनीहरू चुप भएपछि, यो छलफल चुप अन्त भएपछि, अनि याकुबले यसो भन्दै जवाब दिए, मैले 13 पढ्दैछु है, मानिसहरू र भाइहरू हो मेरो कुरा सुन्नुहोस्। 14 अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएका छन्। अनि योसँग भने यो कुरासँग भविष्य वक्ताहरूको वचन मिल्दछन्, जस्तो लेखिएको छ, यी कुरा पछि म फर्कनेछु र दाउदको ढलेको तम्बु र फेरि बनाउनेछु, अनि यसका भग्नावशेषहरू म फेरि बनाउनेछु र यसलाई म खडा गर्नेछु, र बाँकी रहेका मानिसहरूले र सबै अन्य जातिहरूले जो मेरो नामले बोलाइँदछन् प्रभुलाई खोजन् यी सबै कुरा गर्नुहुने परम प्रभु यसो भन्नुहुन्छ। अनि 18 पद, अनन्त कालदेखि उहाँका आफ्ना सबै कामहरू परमेश्वरलाई थाहा भएको छ। सन्दर्भमा चाहिँ एउटा ठुलो विवाद भएको थियो, किनभने प्रभुले एउटा नयाँ काम गर्नुभएकोले कतिले बुझ्न सकिरहेका थिएन। इजरायल भन्ने जातिसँग परमेश्वरले 1500 वर्षदेखि व्यवहार गर्दै आउनुभएको थियो, मूसाको समयदेखि अहिलेसम्म, सिनाई पर्वतमा व्यवस्था दिएदेखि अहिलेसम्म इजरायलसँग परमेश्वर भविष्यवक्ताहरू पठाउँदै बोलिरहनु भएको थियो। तर अहिले चाहिँ आएर यहाँ छुट्टै एउटा मण्डली भन्ने कुरा यहाँ सुरु भएको छ, केही समय बितिसक्यो, अनि अहिले चाहिँ येशू ख्रिस्टमा विश्वास गरेर मण्डलीको भाग अङ्ग अङ्ग बनिन्थ्यो। पहिला परमेश्वरको उपासक बन्नलाई एउटा यहुदी बन्नु पर्थ्यो, खतना गर्नु पर्थ्यो, अहिले चाहिँ त्यो पर्दैन भन्दै थियो। यो चाहिँ यहुदीहरूको लागि चाहिँ एकदम गाह्रो कुरा थियो, अनि त्यहाँ चाहिँ सब बसेर कुरा हुन्छ। अनि त्यो विषयमै म केन्द्रित हुन खोजिरहेको छैन, तर सन्दर्भ त्यो छ। अनि त्यसपछि याकुब, पास्टर याकुब उठेर चाहिँ यो कुरा गर्छ, अनि यो खण्डबाट चाहिँ अब महत्त्वपूर्ण कुराहरू चाहिँ म तिनवटा बताउन चाहन्छु। नम्बर एक चाहिँ के भने, परमेश्वरको एउटा योजना छ, त्यो चाहिँ 15:18 पदबाट हामी देख्छौँ। परमेश्वरको एउटा योजना छ, अनि त्यो योजना परमेश्वरले सधैँबाट जान्नुहुन्थ्यो। त्यही लेखेको छ यहाँ, अनन्त कालदेखि उहाँका आफ्ना सबै कामहरू परमेश्वरलाई थाहा भएको छ। परमेश्वरको सबै कामहरू चाहिँ उहाँको यो योजनाको एउटा भाग हो। जे पनि परमेश्वरले गर्नुहुन्छ, परमेश्वरले अघिबाट नै त्यसलाई योजना गरेको हुन्छ। अब यो चाहिँ ठुलो सान्त्वना दिने सत्यता हो। तपाईँ एउटा विश्वासी हुनुहुन्छ भने परमेश्वरको योजनाको एउटा तपाईँ भाग हो। अनन्त कालदेखि उहाँले जान्नुहुन्थ्यो तपाईँको शारीरिक जन्म, तपाईँको परिवार, तपाईँ कुन देशमा जन्मिने, अनि तपाईँ एक दिन विश्वास गर्ने कुरा, यो सब उहाँले पहिलेबाट नै उहाँको योजनामा चाहिँ राखिसक्नुभएको थियो। अनि तपाईँलाई कसरी परमेश्वरले आफ्नो विशेष निजी बनाउने उहाँको महिमाको लागि, त्यसले चाहिँ अहिले के हाम्रो जीवनमा भइरहेको छ नि, हामीले चाहिँ यो ठुलो चित्र चाहिँ बिर्सनु हुँदैन। हाम्रो सानो समस्यामा चाहिँ एकदम हामी चाहिँ घोरिन थाल्छौँ, अनि परमेश्वरको अनन्त कालदेखि एउटा योजना छ जसमा म पनि एउटा भाग हुँ, अनि त्यो कुरालाई बिर्सेर हामी चाहिँ भुल्न सक्छौँ, अनि हामी शारीरिक निर्णयहरू गर्न पुग्छौँ, अनि हामी चाहिँ बेखुसी हुन्छ, निराश हुन्छ। हाम्रो आँखा चाहिँ जहिले पनि यो परमेश्वरको ठुलो एउटा योजना छ भन्ने बुझ्नु परेको छ। नम्बर एक त्यो याकुबले त्यही भन्दैछ। नम्बर दुई यो खण्डबाट के सिक्छौँ, आजको लागि चाहिँ परमेश्वरको योजना के हो, त्यसको जवाब दिएको छ। आजको लागि इजरायलको समयको कुरा गरिरहेको छैन अब, है, कल्वरी पुरुष भन्दा यता, पेन्टेकोस्ट भन्दा यता, है, 2000 वर्ष पछि आजको लागि परमेश्वर के गर्दै हुनुहुन्छ, त्यो चाहिँ यहाँ 14 पदमा याकुबले बताउँछ। हेर्नुहोस्, त्यो बेलामा नयाँ नियम छैन, है, खालि पुरानो नियम लिएर बसिरहेको छ उनीहरू, उत्पत्तिदेखि मलाकीसँग छ। हामी पो अहिले त नयाँ नियम पढ्छ, हामीलाई त सजिलै सर थाहा भए जस्तो लाग्छ, मण्डली भन्ने यस्तो हो भने, तर त्यो बेलामा त थिएन। उनीहरू चाहिँ पुरानो नियमको कुरा हेर्दै, अनि उसले भन्छ यो चाहिँ भविष्यवक्ताहरूसँग भएको कुरासँग मिल्छ भन्दैछ, अनि उसले के भन्दैछ भने यहाँ 14 पदमा याकुबले, परमेश्वरले चाहिँ अहिले अन्य जातिहरूसँग भेट गर्दै हुनुहुन्छ, अन्य जातिहरूसँग भेट गर्दै हुनुहुन्छ, अनि अन्य जातिहरूको बीचबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ, एउटा छुट्टै प्रजा निकाल्दै हुनुहुन्छ अन्य जातिहरूको बीचबाट, अब्राहमको सन्तान होइन यिनीहरू, है,
र पनि आउन सक्छन्, स्वागत छ. तर उहाँले चाहिँ अब यहुदी अन्य जाति छुट्याइरहनु भएको छ नि यो समयमा, अहिले चाहिँ विशेष गरी चाहिँ अन्य जातिहरूले सुसमाचारलाई विश्वास गर्दैछन्. अहिलेको समय त्यही हो. अनि उहाँको आफ्नो नामको निम्ति एउटा जाति भनेछ. कुन हो यो जाति? यो जाति चाहिँ मण्डली हो. एकछिन अनलाइन हेराउन सकिन्छ. पहिलो पत्रस 2:9 बताएको छ. पहिलो पत्रस 2:9 यहाँ म पढ्छु. तर तिमीहरू यहाँ मण्डली युगको विश्वास हेरेर लेखेको छ, तिमीहरू एउटा चुनिएको वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हो. यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर. 1500 वर्षसम्म चाहिँ परमेश्वरले आफूलाई प्रकट गर्न चाहिँ इजरायलद्वारा त्यो काम गर्दै हुनुहुन्थ्यो भने, अब यो मण्डली युगमा चाहिँ अहिले 2000 वर्ष भयो, उहाँले चाहिँ आफ्नो यो जातिद्वारा चाहिँ आफ्नो कुराहरू प्रकट गर्दै हुनुहुन्छ. त्यसैले परमेश्वरले आज के गर्दै हुनुहुन्छ भने यो मण्डली बनाउँदै हुनुहुन्छ. प्रेज 15:14 भनेको कुरा नै यही हो. अन्य जातिहरूलाई भेट्दै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ. अहिले 2000 वर्ष भइसक्यो. अब अन्तिम व्यक्ति जो यो मण्डली युगको विश्वमा चाहिँ हुनेवाला छ, त्यो चाहिँ परमेश्वरले जान्नुहुन्छ. त्यो मण्डलीमा उहाँले त्यो जिउँदो पत्थरलाई थप्ने बित्तिकै त्यो भएपछि उहाँले उठाउनुहुन्छ मण्डलीलाई. अनि त्यो कहिले हुनेछ हामीलाई थाहा छैन. त्यसैले तपाईँले सुनाएको व्यक्ति अन्तिम व्यक्ति हुनसक्छ नहुनसक्छ हामीलाई थाहा छैन, हामीले सुनाइराख्ने हो. तर अन्तिम व्यक्ति मण्डली युगको बाँचेपछि चाहिँ प्रभु यीशु आउनुहुन्छ र हामीलाई लानुहुन्छ. यो भवन चाहिँ पुरा हुनु पर्यो. उहाँले देख्नुहुन्छ यो पूर्ण रूपमा. है हामीले चाहिँ होइन त्यो ठ्याक्कै देख्दैन, उहाँले देख्नुहुन्छ अनि उहाँले चाहिँ त्यो गरिदिनुहुन्छ. तेस्रो कुरा चाहिँ यो खण्डबाट के सिक्छ भने कि यो आत्मिक संरचना मण्डली जो उहाँको नामको निम्ति एउटा विशेष जाति जो निकालिँदैछ, निकाल्नलाई भनेछ, निकालिँदैछ है, यो चाहिँ इजरायलभन्दा छुट्टै समूह, इजरायलभन्दा छुट्टै समूह. त्यो कुरा चाहिँ यहाँ 16 पदमा याकुबले यहाँ बताएको कुराबाट देखिन्छ. इजरायल चाहिँ एउटा ईश्वर, त्यसलाई के भन्ने एउटा शब्द, थियोक्रेसी भन्छ अङ्ग्रेजीमा, ईश्वर तन्त्र थियो है, प्रजातन्त्र भन्छ, लोकतन्त्र भन्छ. इजरायल चाहिँ एउटा ईश्वर तन्त्र थियो, भनेको परमेश्वर नै इजरायलको राजा हुनुहुन्थ्यो. त्यहाँ मानवीय राजा उहाँले होइन खटाउन सक्नुहुन्थ्यो है, तर उनीहरूले गल्ती गरेको खण्डमा चाहिँ उनीहरूलाई कहीँ पुर्याइदिनुहुन्थ्यो है. अहिले त बिना राजा पनि राखिदिनु भएको छ है. त्यसरी इजरायलको सिधै प्रशासक चाहिँ परमेश्वर हुन्छ. त्यस्तो देश त कुनै पनि छैन है इजरायल चाहिँ. तर मण्डली चाहिँ त्यस्तो होइन. मण्डली हामी छुट्टै एउटा राष्ट्र, एउटा छुट्टै एउटा भूभाग ओगट्ने जाति होइन. हामी त संसारभरि छरिएका छौँ. हामी चाहिँ इजरायल जस्तो ईश्वर तन्त्र होइन. इजरायल चाहिँ यहाँ बताएको छ चाहिँ अहिले ढलेको अवस्थामा छ. हेर्नुहोस् है 16 पद, इजरायल अहिले ढलेको अवस्थामा छ. यी कुरा पछि म फर्कने छु र दाउदको ढलेको तम्बु म फेरि बनाउने छु. अहिले त होइन, अहिले त मण्डली बनाउँदै हुनुहुन्छ, ढलेको तम्बु अहिले बनाइरहनु भएको छैन है. बुझ्दै हुनुहुन्छ है? प्रेरित 15:16 अनि यसको भग्नावशेषहरूले, भग्नावशेष त होइन ढलेको जीर्ण तम्बु भनेर है, म फेरि बनाउनेछु र म यसलाई खडा गर्नेछु. अहिले त होइन, कहिले गर्नुहुनेछ यो? पहिला चाहिँ मण्डली बनाउनेछु है, अहिले चाहिँ मण्डली बनाउने हुन्छ. अनि हामीलाई राप्चर गरिसकेपछि है, अनि त्यसपछि फेरि इजरायललाई ढलेको तम्बुलाई फेरि खडा गर्नलाई चाहिँ प्रभुले काम सुरु गर्नुहुनेछ.
यो त्यसैले मण्डली युग पहिला हुनेछ अनि ढलेको तम्बु बनाउने भनेको चाहिँ हजार वर्षको राज्य हो, हजार वर्षको राज्य हो। अनि त्यो आउनलाई चाहिँ इजरायल चाहिँ ठुलो आगोको के भन्ने अब आगोको भट्टी भएर जानुपर्नेछ उनीहरू, त्यसलाई चाहिँ सङ्कष्टकाल भनिन्छ। उनीहरू ठुलो दुःखहरू भएर जानेछन्, खारिनेछन्, दुई तिहाई मर्नेछन्। जकरियाको पुस्तकमा उल्लेख छ एक तिहाई चाहिँ पुरै पश्चाताप गर्नेछन्। अनि त्यसैले त्यो चाहिँ ख्रिस्टको दोस्रो आगमनमा हुनेछ, हामीलाई पहिला उठाउनुहुनेछ सात वर्ष सङ्कष्टकाल, त्यसपछि दोस्रो आगमनमा चाहिँ इजरायल तयार हुनेछ अनि उहाँलाई चाहिँ उनीहरूले चाहिँ विश्वास गर्नेछन्, पश्चाताप गर्नेछन्। अब त्यो चाहिँ भविष्यवाणीहरूको विषय हो अनि यहाँ चाहिँ याकुबले पनि यहाँ बताउँदछ। त्यसले सोह्र पदमा सुरुमा ल्याएछ यी कुरा पछि म फर्कनेछु भनेपछि पहिला अन्य जातिहरूलाई भेटेर यो मण्डली भन्ने जातिलाई चाहिँ आफ्नो जातिको रूपमा उहाँले निर्माण गर्दै गर्दै लानुहुन्छ अनि यो पछि यो यो योजना सकेपछि अनि मेरो चाहिँ फेरि इजरायल भन्ने योजनामा जानेछ। यो सबै कुरा चाहिँ परमेश्वरले पहिल्यैबाट जान्नुहुन्थ्यो। अठार पदमा त्यही भनेको छ परमेश्वरको एउटा योजना छ, उहाँ जथाभावी अन्धाधुन्ध हजुवामा काम गरिरहनु भएको छैन, उहाँको एकदम एउटा व्यवस्थित योजना छ, त्यो बुझ्न आवश्यक छ। त्यसैले सुन्नुहोस् मुक्ति पाउनुभन्दा अगाडि छ नि यो मण्डली, परमेश्वरको मण्डलीमा हाम्रो कुनै पनि भाग थिएन, तर हामी मुक्ति पाएपछि चाहिँ हामी परमेश्वरको यो निकालिएको बोलाइएको उहाँको नामको जाति बन्छौँ उहाँको नामको निम्ति, अनि हामीलाई उहाँको मण्डलीमा उहाँले थप्नुहुन्छ। अनि परमेश्वरको यो इच्छा के हो भने हरेक यसरी नयाँ गरी जन्माइएको र मण्डलीमा थपिएको व्यक्ति चाहिँ एउटा स्थानीय मण्डलीमा, अब है संसारभरि भएको विश्वासीहरू साँचो विश्वासीहरू चाहिँ परमेश्वरले एउटा मण्डलीको रूपमा देख्नुहुन्छ, तर अभ्यास गर्ने त एउटा स्थानमा हो, एउटा स्थानीय मण्डली। अनि परमेश्वर के चाहनुहुन्छ भने यसरी बचाएको व्यक्ति चाहिँ एउटा स्थानीय मण्डलीमा, त्यो पनि बाइबलीय मण्डलीमा विश्वासयोग्य भएको चाहनुहुन्छ। अनि मण्डली चाहिँ परमेश्वरको लागि ज्यादै विशेष छ। अब एउटा खण्ड बाँकी छ मैले, अनि त्यसपछि हामी आजको लागि अहिलेको लागि रोक्नेछौँ। त्यो चाहिँ पाँच अध्यायको एफसीको पाँच अध्यायमा हो। त्यसैले मत्ती सोह्रमा हेऱ्यौँ मण्डलीको बारेमा, चट्टानमाथि म मण्डली बनाउनेछु, नरकको ढोकाहरू यसमाथि विजय हुनेछ। प्रेरित पन्ध्रमा हेऱ्यौँ यो मण्डली चाहिँ अहिले विशेष अन्य जातिहरूसँग भेट्दै निकाल्दै एउटा जाति बनाउँदै बनाउँदै लगिरहनु भएको छ, उहाँको नामको निम्ति हो यो, उहाँको योजना हो, अनन्तदेखि योजना हो भने सानो कुरा होइन, सानो कुरा होइन मण्डली भनेको। अनि यहाँ एफएससी पाँच अध्यायको चौबिसदेखि तेत्तिसमा चाहिँ हामी के देख्छौँ भने मण्डली चाहिँ परमेश्वरको लागि ज्यादै विशेष कुरा हो। एफएससी पाँचको चौबिसदेखि तेत्तिसमा पढ्छु। यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ उसरी नै पत्नीहरू पनि हरेक कुरामा आआफ्ना पतिका अधीनमा रहन्। हे पतिहरू हो, आआफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई, जसमा दाग वा चाउरी वा यस्तै अरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। यसै कारण पतिहरूले आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ उसले आफैलाई प्रेम गर्दछ, किनकि कुनै पनि मानिसले कहिले आफ्नो शरीरलाई घृणा गरेको छैन तर त्यसलाई पालन पोषण र स्याहार सुसार गर्दछ, जसरी प्रभुले पनि मण्डलीलाई गर्नुहुन्छ, किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका, उहाँकै हड्डीहरूका अङ्ग हौ। यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन्। यो त एउटा ठूलो रहस्य हो, तर म ख्रीष्ट र मण्डलीको विषयमा बोल्दछु, तरै पनि तिमीहरू मध्ये हर एकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गरोस् अनि पत्नीले आफ्ना पतिको डर मानोस्। यहाँ चाहिँ पाँचवटा कुराहरू, नम्बर एक चाहिँ के देख्छौँ भने ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफैलाई अर्पण गर्नुभयो, यो गरिसक्नुभयो। यो चाहिँ भूतकाल, हामीलाई धर्मी ठहराउनलाई, हामीलाई धार्मिकता दिनलाई उहाँले आफैलाई अर्पण गर्नुभयो। नम्बर दुई यहाँ देख्छौ कि ख्रिस्टले आफ्नो मण्डलीलाई अहिले चाहिँ पवित्र बनाउँदै हुनुहुन्छ, त्यसलाई वचनको जलले त्यसलाई शुद्ध पार्दै हुनुहुन्छ। यो चाहिँ वर्तमानमा हो, यो चाहिँ पवित्रीकरण गर्दै हुनुहुन्छ, धर्मीकरण गरिसक्नु भयो, पवित्रकरण चाहिँ गर्दै हुनुहुन्छ। सबै प्रचारहरू विश्वासीहरूलाई यसैका लागि हो, अनि पवित्र आत्माले यही काम गर्दै हुन्छ। नम्बर तिन चाहिँ यहाँ के सिक्छ भने ख्रिस्टले एक दिन भविष्यमा मण्डलीलाई चाहिँ लिएर आफैलाई प्रस्तुत गर्नुहुन्छ, है आफैलाई यो मण्डली चाहिँ उपस्थित गराउनुहुन्छ, मतलब चाहिँ आफैलाई प्रदान गर्नुहुन्छ, अहिले चाहिँ तयार गर्दै हुनुहुन्छ आफ्नो दुलहीलाई, र एक दिन चाहिँ आफ्नो दुलहीको रूपमा ग्रहण गर्नुहुन्छ। यो चाहिँ भविष्यमा हो, हाम्रो राष्ट्रमा हो, यो चाहिँ हाम्रो महिमाकरण हो, जब हामी दाउरी के अरे के भन्छ चौरी र दाग बिना है हामी चाहिँ उहाँको दाउ हुनेछौँ है। यो चाहिँ हुन बाँकी छ, अहिले चाहिँ अलिक त्यस्तो भइसकेको छैन हामी है। हामीलाई धेरै हक्कीहरू चाहिन्छ, धेरै अर्थीहरू चाहिन्छ, धेरै सम्झाइनुपर्छ, धेरै आँसुहरू हुन्छन्, धेरैचोटि लड्छौँ, धेरै पापहरू स्वीकार हामी गरिरहनुपर्छ, तर एक दिन चाहिँ हामी महिमित मण्डलीको रूपमा उहाँको सामु हामी उपस्थित गराइनेछौँ। नम्बर चार हामी के सिक्छौँ यो खण्डमा भने कति वास्ता गर्नुहुँदो रहेछ ख्रिस्टले, किनभने उहाँकै शरीरको अङ्गहरू भएकोले जसरी एउटा मान्छेले आफ्नै शरीरलाई चाहिँ धेरै माया गर्छ, अनि जसरी आफ्नै शरीरलाई खुवाउँछ, सफा गर्छ, पालन पोषण गर्छ, लगाउँछ, न्यानो बनाउँछ, गर्मी भयो भने न्यानो घाटमा फ्यान फ्यान लगाउँछ, अनेक गर्छ आफ्नो शरीरको लागि है। अनि ख्रिस्टले चाहिँ आफ्नो मण्डल आफ्नो शरीरको रूपमा धेरै वास्ता गर्नुहुँदो रहेछ भन्ने सिक्छौँ यहाँ। अनि पाँचौँ कुरा यहाँ सिक्छौँ कि यसलाई ठुलो रहस्य हो भने छ, ख्रिस्ट र मण्डलीको सम्बन्ध रहस्य, यसको मतलब चाहिँ विगतका युगहरूमा यो प्रकट गरिएको थिएन, यो रहस्यमा थियो, भनेको गोप्य थियो, रहस्य भनेको यो गुप्तमा राखेको थियो, तर अहिले चाहिँ अब त 2000 वर्ष भइसक्यो प्रकट भएको छ नयाँ नियममा प्रेरितहरूद्वारा प्रभु येशूले। त्यसैले यहाँ दुईटा शिक्षाहरू चाहिँ एकचोटि बाणीहरूलाई अन्त गर्न अगाडि, नम्बर एक चाहिँ के भने विवाहित पति पत्नी विश्वासी श्रीमान श्रीमती छन् भने उनीहरूको सम्बन्धले चाहिँ ख्रिस्ट र मण्डलीको सम्बन्धलाई चाहिँ दर्शाउन पर्ने रहेछ। तपाईँको श्रीमती छ, यहाँ दाजुभाइहरू हुनुहुन्छ है, दिदीबहिनीहरू श्रीमान छ, तपाईँको सम्बन्ध चाहिँ पति पतिको सम्बन्ध चाहिँ ख्रिस्ट र मण्डलीको सम्बन्ध देखाउनु पर्ने रहेछ। क्रिस्चियन विवाह भनेको के हो वास्तवमा, जब एउटा विश्वासी पुरुष र स्त्री ले चाहिँ के गर्छन्, उनीहरूले परमेश्वरको सामु चाहिँ एउटा करार बाँध्छन्, एकअर्कालाई प्रेम गर्न, एकअर्काप्रति विश्वासयोग्य हुन र जीवनभरि सँगै रहेर प्रभुको सेवा गर्न, क्रिस्चियन विवाह यही हो सरल ढङ्गमा। अनि यी दुईजनाले चाहिँ ख्रिस्ट र मण्डलीको सम्बन्धलाई चाहिँ देखाउनु पर्छ भने त्यहाँ श्रीमानले चाहिँ के देखाउनु पर्छ भने ख्रिस्टले कसरी प्रेमपूर्वक मण्डलीलाई चाहिँ व्यवहार गर्दैछ गर्नुभयो, त्यसरी नै त्यसैले एउटा श्रीमानले चाहिँ प्रेमपूर्वक अगुवाई गर्नुपर्छ, प्रेमपूर्वक डोर्याउनु पर्छ, डोर्याउने चाहिँ जसरी ख्रिस्टले हामीलाई डोर्याएको त्यस्तै श्रीमानले चाहिँ पतिले चाहिँ पत्नीलाई प्रेमपूर्वक डोर्याउनु पर्छ, अगुवाई गर्नुपर्छ त्यो त्यो दुईजनाको सम्बन्धमा। अनि पत्नीले चाहिँ आज्ञाकारी भइकन अधीनतामा रहेर चाहिँ मण्डली कस्तो हुनुपर्छ भनेर देखाउनुपर्छ, चाहे छोराछोरी थोरै होस् धेरै होस् एउटै नहोस्,
यहाँ खाली श्रीमान श्रीमतीको मात्र कुरा छ. विवाह भनेको यहाँ पति पत्नी यसलाई नै मुख्य मानिएको छ. अनि दोस्रो कुरा चाहिँ यो खण्डबाट एउटा सिक्नुपर्ने चाहिँ कुरा के भने एउटा प्रश्नको रूपमा मण्डली चाहिँ यदि येशु ख्रिस्टको लागि यति महत्त्वपूर्ण छ भने हामीलाई पनि महत्त्वपूर्ण पर्ने हो है हुनुपर्ने. ख्रिस्टको लागि मण्डली ज्यादै महत्त्वपूर्ण रहेछ. तपाईँको लागि चाहिँ मण्डली कतिको महत्त्वपूर्ण छ. कोही कोही आज टाढादेखि आउनु भएको छ है तर यहीँ नजिकहरू कोही कोही छैन उहाँहरूको लागि महत्त्वपूर्ण रहेनछ मण्डली है. दाजुभाइहरू लेख्दैन कतिजना. मण्डली कतिको महत्त्वपूर्ण छ. दिदीबहिनी पनि कोही छैनन् कोही कोही. अनि वास्तवमा साँचो जाँच चाहिँ कसरी जाँचिन्छ भने कतिको महत्त्वपूर्ण छ भनेर मुखले भनेर थाहा हुँदैन. वास्तवमा कसरी जाँचिन्छ भने जब मण्डलीप्रति विश्वासयोग्य हुन गाह्रो हुन्छ नि त्यो बेला हुन्छ जाँच जाँचिन्छ. सजिलो हुँदाखेरि त विश्वासयोग्य हुन सजिलै छ है. ए आज फुर्सदी छ आउन सजिलै छ. तर जब गाह्रो हुन्छ है विश्वासयोग्य हुन मण्डलीप्रति त्यो बेलामा चाहिँ हामी कतिको बहुमूल्य र महत्त्वपूर्ण लाग्दो रहेछ ख्रिस्टको मण्डली त्यो बेला थाहा हुन्छ. अस्ति पालि म आउँदाखेरि लास्टचोटि म आउँदाखेरि चाहिँ तपाईँहरूमध्ये कतिजनालाई चाहिँ सङ्गति यहाँ आउनलाई सजिलो थिएन. धेरै पानी परेको थियो गएको दिनहरू विशेष गरी फाँट बजारहरूलाई सजिलो थिएन. पानी धेरै बढेको थियो. तर तपाईँहरूमध्ये फाँट बजार कोही कोही व्यक्तिहरूले चाहिँ आउनलाई धेरै प्रयास गरे त्यसरी प्रयास गरे अनि आउनलाई निकै कोसिस गरे अनि आए पनि. जब हामीलाई त्यसरी गाह्रो पर्दाखेरि पनि हामी गर्छौँ नि त्यो चाहिँ परमेश्वरलाई बहुमूल्य हुन्छ. प्रभु येशु ख्रीष्टलाई चाहिँ त्यो चाहिँ प्रिय हुन्छ. त्यो दिन कतिजना चाहिँ आएन तर कतिजना आए गाह्रो भयो भने. अनि वास्तवमा हामीले विशेष आशिष पनि पाउँछौँ जब हामीलाई गाह्रो हुँदाखेरि पनि हामी विश्वासयोग्य हुन्छौँ. जस्तो कि यस्तो विशेष सभाहरू यो मिनी तालिम भनेको हामी पाँचवटा क्लासहरू गर्न पाउँछौँ अनि केही विशेष कुरा सिक्ने मौका हो. त्यो हामीले अगाडिदेखि नै सुनाएको हुन्छौँ है. हुन त तपाईँहरूलाई भन्नुपर्ने यहाँ नआएका व्यक्तिहरूलाई भन्नुपर्छ भोलि म भन्छु कि जब थाहा छ कि परमेश्वर मसँग विशेष गरी बोल्नुहुन्छ त्यो बेलामा तर ठ्याक्कै त्यही बेलामा अलिकति अलिक बढी पैसा कमाउने मौका पनि भइरहन्छ फेरि त्यो बेलामा है. अब कुन चाहिँ रोज्ने त्यही बेलामा अलिक बढी नाफा पनि हुने तर आत्मिक कुरा रोज्ने कि अब शारीरिक कुरा रोज्ने त्यही हो कुरा. अनि त्यो बेलामा चाहिँ प्रमाणित गर्नुहुन्छ ख्रिस्टप्रतिको तपाईँको प्रेम चाहिँ कतिको छ. मण्डलीप्रतिको प्रेमले थाहा हुन्छ म ख्रिस्टलाई प्रेम गर्छु भन्ने तर उहाँको आफ्नै शरीरलाई प्रेम नगर्ने कसरी यो सम्भव छ. सम्भव छैन. त्यसैले जब सजिलो नहुँदाखेरि जब तपाईँ विश्वासयोग्य हुनलाई गाह्रो भए पनि तपाईँ विश्वासयोग्य हुनलाई केही गर्नुहुन्छ त्यो चाहिँ प्रमाण हो. त्यो चाहिँ प्रमाण हो विश्वासयोग्यताको. त्यसैले हामी इमान्दार हौ. साँच्चै नै मण्डली हाम्रो लागि कतिको प्रिय छ. हामी इमान्दार हौ. तार्किकहरू यहाँकाहरू जग्गा डाँडाकाहरू है सबैजना सोच्नुहोस् मण्डली तपाईँलाई कतिको प्रिय छ. अनि प्रभु येशु ख्रीष्टको लागि त अति प्रिय छ. परमेश्वरको लागि त्यसरी प्रिय छ आफ्नै पुत्र धरी दिनुभयो है. यो अनन्तकालको योजना हो. हामीले चाहिँ उहाँको दृष्टिकोणले मण्डलीलाई हेर्न सकौँ. हुन्छ हामी प्रार्थना गर्नेछौँ अनि हामी खानालाई जानेछौँ. यसपछि समय पनि भएको छ. प्यारो परमेश्वर पिता धन्यवाद छ. हाम्रो आँखाहरू तपाईँको कुराहरूमा लगाउनु पाएको छ. मनको आँखाहरू हाम्रो मन पनि प्रभु हामीलाई सहायता गरिदिनुहोस्. प्रभु जसरी हामीले देख्नुपर्छ अवश्य अझ पनि त्यसरी हामीले देखिरहेको छैनौँ त्यसरी बुझिरहेको छैनौँ प्रभु. तर बुझ्न सकौँ हामी जान्न चाहन्छौँ अनि जे कुरा तपाईँको लागि प्रिय र बहुमूल्य छ त्यो कुरा पनि हामी अति नै बहुमूल्य र प्रिय मान्दै हामी जिउन चाहन्छौँ प्रभु. प्रार्थना गर्दछौँ दिनको सभाहरूमा आशिष दिनुहोस् र यसपछिको समयहरू हाम्रो बातचित र सब कुराहरू प्रभु हामी आत्मिक कुराहरूमा मन लगाउन सक हाम्रो बातचितमा पनि सहायता गरिदिनुहोस्.
एक अर्काको उन्नति गर्न सकौँ, सबै जे परिश्रम भएको छ खाजा तयारीहरू खाना तयारीहरूको लागि जे प्रबन्ध गरिदिनु भएको छ हामीलाई जुट्न बस्न बिजुली बत्ती स्वास्थ्य यी सबको लागि धन्यवाद छ। यहाँ आउनुभएको सबै दाजुभाइ दिदीबहिनीहरू जसले समय निकाल्नुभयो अनि महत्व दिनुभयो प्रभु, अनि साँचो हृदयदेखि यो भएको होस् प्रभु, शारीरिक उपस्थिति मात्र नभएको होस्। हामी प्रार्थना गर्दछौँ मुक्ति नपाएकाले मुक्ति पाउन सक्ने दिनहरूमा तपाईँले काम गरिदिनुहोस् भन्ने बिन्ती गर्छौँ। साना बाबु नानीहरूलाई पनि धन्यवाद छ प्रभु येशूको नाममा। हामी हस् त हामी खानालाई जाउँ। तपाईँहरूलाई धेरै धन्यवाद।